नमस्कार नमस्कार अनि नमस्कार. एक हप्ताको लामो बसाइपछि हामी कार्यक्रम वैष्णव साङ्ग्रीला लिएर पुनः उपस्थित भइसकेका छौँ र तपाईँ हुनुहुन्छ कार्यक्रम वैष्णव साङ्ग्रीलामा. वैष्णव साङ्ग्रीला हरेक आइतबार 36 देखि 37 सम्म आउने गर्छ र हामी यस कार्यक्रममा नेपाली समुदायभित्र घटेका घटनाहरू र विभिन्न रोचक प्रस्तुतिहरू लिएर आउने गर्दछौ. र आज पनि हामी कार्यक्रममा उपस्थित भइसकेका छौँ. म कार्यक्रम प्रस्तुत नवीन
र म सञ्जय.
र आजको बसाइमा पनि हामी विभिन्न सामुदायिक सूचनाहरू सामुदायिक गतिविधिहरू लिएर आएका छौँ भने आज हामीसँग विशेष एउटा साङ्गीतिक प्रस्तुति रहनेछ, एउटा साङ्गीतिक अन्तर्वार्ता रहनेछ. हामीले यसलाई विशेष रूपमा प्रस्तुत गर्नेछौँ र त्यो विशेष रूपमा साङ्गीतिक अन्तर्वार्ता प्रस्तुत गर्नभन्दा अगाडि हामी एउटा साङ्गीतिक गीतबाटै सुरुवात गर्दैछौँ.
हजुर, यो गीत रहेको छ तिम्रो नजरबाट स्वरूपराज आचार्यको आवाजमा रहेको यो गीत र यसलाई कम्पोज गर्नुभएको छ रामचन्द्र थापाजीले. श्रोताहरू तपाईँहरूले थाहा पाइसक्नुभयो, रामचन्द्र थापाजी आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ र हामी उहाँसँग आज भलाकुसारी गर्नेछौँ. उहाँको साङ्गीतिक जीवनको बारेमा जान्नेछौँ, उहाँको व्यक्तिगत जीवनको बारेमा जान्नेछौँ र अहिलेलाई भने यो गीत उहाँले उहाँको कम्पोजमा रहेको यो गीत स्वरूप आचार्यको आवाजमा तिम्रो नजरबाट.
यति धेरै प्रेम मैले तिम्रो नजरबाट यति धेरै प्रेम मैले वर्षौँ बिते तर पनि होस छैन अहिले तिम्रो नजरबाट यति धेरै प्रेम मैले एकै पटक देखाएर सुन्दर मुहार मलाई एकै पटक देखाएर सुन्दर मुहार मलाई तिमी ता भए दियो मुटु जला तिमी तारा भए दियो मुटु जलाए जलन सहन पनि पिउनसम्म पिउनु पर्यो तिम्रो नजरको प्याला सम्झिएर जिउनु पर्यो तिम्रो नजरबाट यति धेरै प्रेम मैले सागर तरना सकिएला डुबी त्यो नजरमा हो सागर तरना सकिएला डुबी त्यो नजरमा नशाका प्यारा छ छल्किन्थे तिम्रो
यो साङ्गीतिक प्रस्तुतिपछि पुनः स्वागत गर्न चाहन्छौ हामी सम्पूर्ण श्रोताहरूलाई र हामी विजय दशमी दशमीको रौनकमा पनि छौ र सम्पूर्ण श्रोताहरूलाई हामी विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। यहाँको सुस्वास्थ्य दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौ। मैले अघि नै बताइसके हामी आज नेपाली सुगम संगीतका एक हस्तीसँग कुराकानी गर्नेछौ भनेर र को हुनुहुन्छ त उहाँको बारेमा मैले थोरै बताउनै पर्ने हुन्छ। उहाँ नेपाली सुगम संगीतमा 2057 सालमा जिन्दगीको यात्रा नामक एल्बम निकालेर आफ्नो सांगीतिक जीवनको शुरूआत गर्नुभएको थियो। उहाँ गायक रामचन्द्र थापा हुनुहुन्छ, आज हामीसँग हुनुहुन्छ र हामीले उहाँसँग कुराकानी गर्नेछौँ। थापा 2032 सालमा दोलखाको चरिकेटमा जन्मिनु भएको उही थापालाई हामी आज कार्यक्रममा स्वागत गर्नेछौँ र उहाँको सांगीतिक र सामाजिक जीवनको चर्चा गर्नेछौँ। र अब पनि हामी लाग्नेछौँ थापाजीलाई स्वागत गर्नको लागि। रामचन्द्रजी कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद छ। र वैशव संग्रिला जसले मलाई यहाँ आफ्नो केही विचारहरू राख्ने मौका दिएको छ, यसलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
रामचन्द्रजी, पर्ससँग मैले एडलेडबाटै जोड्न चाहेँ, एडलेड आउनु भएको कति भयो?
एडलेड आएको त भयो करिब करिब 2006-07 वर्ष भयो, 2008 आएको, त्यस कारण 6-7 वर्ष भयो।
कस्तो चल्दैछ विदेशको अनुभव चाहिँ?
विदेशको अनुभव यस्तै हो, अब हामी एउटा विशेष गरेर एउटा गरिब मुलुक भनौँ है, अब अहिले देशको परिस्थिति पनि त्यस्तो छ, त्यो देशबाट अब 81 यो विकसित मुलुकमा आउँदाखेरिको अनुभव स्वतः रूपमा एकदम फरक हुन्छ, नौलो हुन्छ र धेरै छ, हामी धेरै कुराहरू सिक्दैछौँ, जान्दैछौँ, भोग्दैछौँ र हामी एक खालको लर्निङ फेजमै छौँ भन्नु पर्ला।
अवश्य पनि अब चाहिँ म यो जानकारीपछि तपाईँको साङ्गीतिक जीवनको चर्चा गर्नै पर्ने हुन्छ। साङ्गीतिक जीवनमै लागौँ, साङ्गीतिक जीवनको सुरुवात चाहिँ कसरी भयो?
साङ्गीतिक जीवनको सुरुवात अब यसलाई सोच्दाखेरि, यसलाई जोड्दाखेरि बचपनमा जानुपर्ने हुन्छ। बचपनमा हामी एउटा हाम्रो साङ्गीतिक सानो माहौल हुन्थ्यो, हामी बच्चादेखि नै हाम्रो क्लबमा गीत गाउने, अब क्लबमा इन्भल्भ हुने र त्यस मार्फत सामाजिक कार्यहरूमा गर्ने, त्यसो गर्दा गर्दै बिस्तारै स्कुले जीवनदेखि नै स्टेजहरूमा गीत गाउने, भाग लिने हुँदै अनि त्यससँग संस्थामा पनि अब एउटा सामाजिक सुधारको कामको लागि फन्ड रेज गर्नको लागि त्यस्तो देउसी भैलोहरूमा गीत गाउने, यसरी नै एउटा खालको प्रेरणा मिल्यो र त्यस पछाडि अब क्याम्पस पढेपछि त्यस्तै साङ्गीतिक क्षेत्रमा लागेको केही भनौँ न साथीहरू, उहाँहरूको अब जमघट, उहाँसँगको सरसङ्गतले गर्दाखेरि पनि यो क्षेत्रमा लाग्ने मलाई प्रेरणा मिल्यो।
तपाईँले बाल्यकालदेखि नै सुरुवात गर्नुभएको भन्नुभयो, याद छ तपाईँलाई कहिले स्टेजमा चढ्नुभएको थियो पहिलोचोटि र कस्तो अनुभव भएको थियो त्यतिखेर?
त्यति बेला म करिब करिब 13 वर्षको उमेरदेखि स्टेजमा गीत गाउन सुरु गरेँ, नाच्ने र गीत दुवै गीत गाउने दुइटै गर्थेँ र त्यो बेलादेखि नै भनौँ न अब दर्शकहरूले हो एकदम माया दिने भएको हुनाले एउटा अब हो ल यो राम्रो चिज रहेछ, यसमा लाग्नुपर्ने रहेछ भनेर एउटा भित्रदेखि नै एउटा इन्ट्रेस्ट जागेको हुनाले।
कुन ठाउँमा चाहिँ त्यो स्टेजमा चढ्नु भएको थियो?
हजुर, म खासमा जन्मेको दोलखा जिल्लाको चरिकोटमा हो, चरिकोटमा विविध त्यति बेला साङ्गीतिक कार्यक्रमहरू नाटकहरू भइरहेको थियो, त्यस कारण त्यति बेला चरिकोटको सदरमुकामको जुन हलमा नै मैले हाम्रो कार्यक्रमहरू भइरहेको थियो।
त्यसपछि कलेजमा आउनुभयो र अघि नै बताइसक्नुभयो तपाईँको यात्राले चाहिँ त्यो साथी साङ्गीतिक माहौलबाट हुर्किनु भयो भन्नुभयो र त्यसपछिको यात्रा सुरुवात औपचारिक रूपले कसरी सुरुवात गर्नुभयो साङ्गीतिक यात्रालाई?
हजुर, 2056-57 सालमा हामी जस केही युवा लोकल भनौँ स्थानीय साथीहरू बिच के अरे एउटा ब्यान्ड जस्तो बनाउने, गीत गाउने, स्टेज पर्फर्मेन्सहरू गरिराख्ने त्यो एक्टिभिटिज भइराख्यो अनि त्यस पछाडि होइन अब त्यति बेला फेरि पप सङ्गीतको गीत एकदम माहौल धेरै थियो, धेरै गीतहरू निक्लिने, रेकर्ड हुने एफएमहरू र रेकर्डिङ स्टुडियोहरू पनि त्यति बेला जताततै भएको हुनाले एउटा खालको अब कलाप्रति रुचिमाय हुनेहरूको एउटा खालको जमातले ल हामी पनि अब एउटा गीत निकाल्नुपर्छ, एल्बम निकाल्नुपर्छ भनेर हामीले तिनजना मेम्बर त्यति बेला कुलराज थापा र तेन्जिङ सेरप लामा र तिनजना मिलेर एउटा आरकेटी ग्रुप भनेर एउटा एल्बम निकाल्यौँ जसको नाम रहेको थियो जिन्दगीको यात्रा र त्यही क्रममा हाम्रो एउटा भिजुअल पनि नेपाल टेलिभिजनले हाम्रो पास गरेको थियो हाम्रो एउटा भिजुअल र त्यति बेला मेरो गीत मेरो सन्देश शिवन सिंह थारूको प्रोग्राममा त्यति बेला एउटा हाम्रो गीत बज्ने गर्थ्यो अनि त्यो नै हाम्रो साङ्गीतिक जीवनको पहिलो
खुड्किलो थियो
अथवा के अरे एल्बमको पहिलो थियो अनि त्यस पछाडि अब बिचमा विविध कारणले पढाइ भनौँ र यहाँ विदेश पनि आइयो, त्यो कारणले गर्दा बिचमा स्टप भयो है, अगाडि निरन्तरता दिन सकिनँ र त्यस पछाडि अब अहिले यो अहिले फेरि यसलाई भनौँ यो धेरै ढिला भयो, अब यसमा केही गर्नुपर्छ भन्ने सोच भएर फेरि मैले नेपाल जाँदाखेरि केही अलिअलि एक दुईवटा गीतहरू रेकर्ड गराएँ र
अवश्य पनि एक दशकभन्दा बढी लामो चाहिँ अनुभव बटुल्नु भएको छ र यो बटुल्दा चाहिँ अब म चाहिँ यो विधामा पर्फेक्ट रहेछु र म यो विधालाई सम्हाल्नु पर्छ अथवा म यो विधाको कलाकार हो भनेर भन्नुपर्दा आफूलाई चिनाउनु पर्दा कुन विधा छोप्नु भएको छ, लोक अथवा लोक पप अथवा आधुनिक, कुन कुन भन्नुहुन्छ तपाईँ आफूलाई रुचाउनुहुन्छ?
अब के अरे आधुनिक सुगम सङ्गीत त अवश्य मनै पर्छ नि होइन, अब त्यो पनि मनपर्ने विधा हो, तर आफूले गाउँदाखेरि चाहिँ म विशेष लोक पप फ्लेभरको गीतहरू गाउन मनपर्छ मलाई, किनभने त्यसले एक त पप गीतले अलिकति मोडर्न श्रोताहरूलाई एउटा त्यसले टच गर्छ भने उहाँलाई, अर्को पप गीतले के अरे लोकगीतले चाहिँ अब हाम्रो देश 90% गाउँमा बस्नुहुन्छ सबै, उहाँहरूले लोकसङ्गीत सुन्नुहुन्छ भने त्यो जमातले त्यो नयाँ टेस्ट मन पराउने भएको हुनाले र आफूलाई गाउन सहज सजिलो र सुन्दा मिठास पनि सुनिने भएको हुनाले मलाई चाहिँ त्यो गीत गाउनु त्यस्तो गीत गाउन मनपर्छ।
रामचन्द्रजी अब चाहिँ कुरा गरौँ परदेशको कुराहरू, परदेश र सङ्गीत यो सम्मिश्रणमा हुनुहुन्छ तपाईँ, यतिखेर परदेशको जीवन बिताइरहनु भएको छ अनि सङ्गीत पनि तपाईँसँगै साथसाथमा छ, परदेश र सङ्गीतलाई व्याख्या गर्नु पर्यो भने कसरी व्याख्या गर्नुहुन्छ यो विस्तृत जिन्दगीमा सङ्गीतप्रतिको इन्ट्रेस्टलाई के भन्नुहुन्छ?
अब यो सङ्गीत भनेको वास्तवमा मानव जीवनको एउटा पार्ट अफ लाइफ भइसकेको छ, किनभने सङ्गीतबाट मान्छे कोही पनि टाढा रहन सक्दैन। अब विदेशको जीवन एकदमै दौडधुप हुन्छ होइन, अब किनभने अब विदेशमा अलिकति त्यही हो, सबैले एकदम एक एकवटा रोजगारमा लागेको कारणले गर्दाखेरि अब एकदमै दौडधुप हुन्छ, गर्नुपर्ने अवस्था पनि हुन्छ, त्यति हुँदा हुँदै पनि अब थाकेर घरमा आइन्छ, त्यस बेला एउटा एक खालको अब त्यति बेला सङ्गीत त्यसपछि अनि हामीसँग जोड्न थाल्छ है, सङ्गीत सुनेर भएन एकछिन मनमा आनन्द लिने अब अलिकति त्यो थकान मेटाउने काम गरिन्छ भने यसरी नै हरेक मान्छेको जीवनमा त्यो सङ्गीत टाढा रहनै सक्दैन। फरक यति हो कि अलिकति अब सङ्गीतमा लाग्दाखेरि चाहिँ अलिकति इन्ट्रेस्ट हुँदाखेरि त्यसमा अलि फुल्ली टाइम दिन चाहिँ अलि सक्नु गाह्रो हुँदो रहेछ।
अवश्य पनि विदेशको बसाइमा सङ्गीतलाई पूर्ण समय दिन अवश्य पनि गाह्रो हुन्छ र फेरि म तपाईँलाई विगतमै लिएर जान्छु, तपाईँलाई याद छ पहिलोचोटि स्टेजमा चढ्दा कुन गीत गुनगुनाउनु भएको थियो त्यो माहौलमा?
हजुर, त्यति बेला अब अरू अरूको गीत गाइन्थ्यो होइन, त्यस पछाडि
कसको गीत गाउनु भएको थियो अहिले याद छ तपाईँलाई अहिलेसम्म?
त्यति बेला पप गीतप्रति आकर्षित भएको हुनाले जस्तो अब के अरे देउरालीको चौतारीमा भन्ने गीत एकदम त्यति बेला खुब आएको थियो होइन,
हजुर,
अनि त्यस पछाडि अब यो 1974 AD नि अलिक गीतहरू सुन्थ्यो, त्यस पछाडि अरू अरू बिस्तै अब राजु लामाहरू पनि त्यति त्यो जेनेरेसनमा हाम्रो जेनेरेसनमा आउनुभयो, अनि के अरे दिवेश किशोर भट्टराईहरू, यी गीतहरू त्यो त्यति बेलाको चलेका गीतहरू।
म तपाईँलाई त्यही बाल्यकालमा लान चाहन्छु, तपाईँलाई त्यही स्टेजमा लान चाहन्छु र तपाईँले त्यही पहिलो गीत चाहिँ गुनगुनाउनु पर्ने हुन्छ र हाम्रा सम्पूर्ण श्रोताहरूलाई सुनाउनु पर्ने हुन्छ। तपाईँलाई फर्काउँदैछु म, चरीकोट फर्काउँदैछु, दोलखामा फर्काउँदैछु, त्यो स्टेजमा फर्काउँदैछु।
त्यति बेला मलाई एउटा गीत खुब मन पर्थ्यो, चढी उड्यो बादल सुनले भन्ने त्यो गाउँथेँ, त्यो क्याम्प कलेजहरू पनि गाउँथेँ म, त्यो गीत गुन गाउँछु। चढी उड्यो बादल छुनलाई म बसेको रेलै उड्यो कान्छी बस्छिन् एक्लै रुनलाई, चढी उड्यो बादल छुनलाई म बसेको रेलै गुड्यो कान्छी बस्छिन् एक्लै रुनलाई, हो हो कान्छी बस्छिन् एक्लै रुनलाई। यही हो,
एकदमै मिठो सर, सुनिरहु जस्तो लाग्छ, अझै अझै धेरै सुनु जस्तो लागेको थियो, तर पनि फेरि आउनेछु म त्यसमा। र श्रोताहरूलाई यो पनि बताइदिन चाहन्छु, म हिजो एउटा कार्यक्रममा थिएँ र रामचन्द्रजी पनि त्यो कार्यक्रममा हुनुहुन्थ्यो, मलाई लाग्थ्यो रामचन्द्रजीले एक्लै मात्र गाउनुहुन्छ भनेर, तर घरमा उहाँको साङ्गीतिक जोडी नै हुने रहेछ, यो जोडीको मिलन चाहिँ साङ्गीतिक यात्रामै भएको अथवा संयोग मात्र हो?
हजुर, यो हाम्रो संयोग मात्र हो होइन, अब मेरो मिसेस सीता पनि सङ्गीतप्रति अलि रुचि हुने र स्कुल कलेजमा पनि गाइराख्ने भएको हुनाले अब पछि थाहा भयो मलाई उनी गाउँदै रहेछन् भनेर, तर जस एउटा सङ्गीतलाई मन पराउने मान्छे नै हो। पछि अब थाहा भयो गीत गाउँदै जाँदाखेरि, पछि हाम्रो बिहा भइसकेपछि उनी गीत गाउँदै रहेछन् भन्ने कुरो थाहा भयो।
अवश्य पनि श्रोताहरू, हामीले हिजो सुनेका थियौँ उहाँहरूको दिल सङ्ग पनि सुनेका थियौँ, सीता केसीजीको र रामचन्द्रजीको, र एकदमै मिठास थियो र हामीले प्रयास पनि गरेका थियौँ सीताजीलाई स्टुडियोसम्म ल्याउनको लागि, र व्यस्तताको कारणले गर्दा उहाँ यहाँसम्म आउनु पाउनु भएन। फेरि पनि हामी कुनै कार्यक्रममा चाहिँ उहाँलाई अवश्य पनि बोलाउनेछौँ। अब भने लाग्न चाहन्छौँ एउटा छोटो साङ्गीतिक विश्रामतर्फ, र पुनः हामी कार्यक्रमलाई जोड्नेछौँ।
बिल्कुल श्रोताहरू, हामी अर्को एउटा साङ्गीतिक विश्राम लिँदैछौँ। यहाँ आवाज रहेको छ रामचन्द्र थापाजीकै, चिटिक्कै परे कि म रामचन्द्र थापाजीलाई रिक्वेस्ट गर्न चाहन्छु, यो गीतको पहिलो दुई लाइन यसो श्रोताहरूलाई तपाईँले नै सुनाइदिने हो कि?
हजुर।
चिटिक्कै पारे कि लेखबाट झारे कि आँखामा गाजल ओठामा लाली क्या राम्री देखे कि हो क्या राम्री देखे कि क्या राम्री देखे कि।
धन्यवाद।
चिटिक्कै पारे कि लेखबाट झारे कि आँखामा गाजल ओठामा लाली क्या राम्री देखे कि हो क्या राम्री देखे कि क्या राम्री देखे कि। त्यसै सुन्दर मुहार तिम्रो देख्छु झाला दुई चुल्ठी बाटे कि सोर सल काटे कि आँखामा गाजल ओठामा लाली क्या राम्री देखे कि हो क्या राम्री देखे कि राम्री देखे कि हो राम्री देखे कि क्या राम्री देखे कि क्या राम्री देखे कि
पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र हामी कुराकानी गरिरहेका छौँ नेपाली सुगम संगीतका हस्ती रामचन्द्र थापाजीसँग र हामीले रामचन्द्रजीको विगत त्यो बाल्यकाल त्यो युवा अवस्थाको चर्चा गरिसकेका छौँ उहाँले नै चर्चा गर्नुभएको छ धेरै कुराहरू र आगामी दिनमा त्यसपछि कलेज लाइफपछि कसरी आए त यहाँसम्मको साङ्गीतिक यात्रा र कस्ता चुनौतीहरू आए कस्ता रमाइला पलहरू आए र कस्ता दुःखद पलहरू आए ती सबै कुराहरूको चर्चा गर्नेछौँ र भर्खरै सुन्यौँ उहाँको लेटेस्ट गीत चाहिँ हामीले सुनेका छौँ र यसमा स्वर रामचन्द्र थापाजीकै थियो र म्युजिक पनि उहाँकै थियो भने शब्द कुलराज थापाजीको थियो मेलोडी सङ्गीतले चाहिँ यसलाई बजारमा लिएर आएको थियो पुनः स्वागत गर्न चाहन्छु रामचन्द्रजी यहाँलाई कार्यक्रममा
धन्यवाद नवीनजी
तपाईँ युवा अवस्थामा कलेज चाहिँ कहाँ पढ्नुभयो
मैले चरीकोटमै ब्याचलर डिग्री त्यहीँ गरेँ होइन
हजुर
अनि किनभने अब सजिलो थियो अनि त्यस पछाडि मैले मास्टर्स चाहिँ आएर ट्युमा रुरल डेभलपमेन्टमा गरेँ पुरा गरेँ
हजुर
त्यस पछाडि अनि विदेश अस्ट्रेलिया आउन जरुरी छ भन्नु पऱ्यो
विदेश आउनुभन्दा अझै अगाडि लान्छु
हजुर
नेपालमै फर्काउँछु तपाईँलाई
हजुर
एक दशक भइसकेको छ 56-57 सालमा तपाईँ औपचारिक रूपले नै आउनु भएको थियो र बाल्य त्यहाँभन्दा अगाडिको बाल्यकाल त छँदैछ कस्तो थियो विगतमा नेपालको त्यो एक दशक अगाडिको साङ्गीतिक यात्रा चाहिँ नेपालको साङ्गीतिक माहौल कस्तो थियो
त्यति बेला भनौँ न त्यो ताका चाहिँ एकदमै भनौँ मेचीदेखि महाकालीसम्म त्यति बेला सङ्गीतमय नै भएको थियो जति बेला भनौँ न 2046 साल पछाडि जुन बेला प्रजातन्त्र आयो त्यति बेला मिडियाहरूले पनि भनौँ एफएमहरूले र रेकर्डिङ स्टुडियोहरूले पनि व्यवसायीकरणतर्फ लागे र त्यसमा अब रेडियो नेपालमा एकदमै गाह्रो हुन्थ्यो किनभने अब एउटा गीत रेकर्ड गर्नको लागि त्यति बेलाका कलाकारहरूले पनि दुई महिना तिन महिनामा एउटा वेटिङमा बस्नु पर्थ्यो एनटीमा पनि एउटा भिजुअल गर्नको लागि पाँच छ महिना वेटिङ लिस्टमा बस्नु पर्थ्यो भने पछि यसरी मिडियाहरू छ्यापछ्यापदी भयो धेरै अब टेलिभिजनकोहरूको उदय भयो र धेरै एफएम स्टुडियोको जन्म भयो र रेकर्डिङ स्टुडियो जन्म भयो त्यस पछाडि के हो भने त्यो व्यवसायीकरणतर्फ जान थाल्यो भने गाउँ गाउँमा अथवा सहरमा जति पनि सहर बजारमा जति पनि सङ्गीतप्रति एउटा रुचि राख्ने जो कलाकार हुनुहुन्थ्यो उहाँहरूको लागि एउटा सजिलो ढोका खोलिदियो र त्यसपछि धेरै गीतहरू धेरै ब्यान्डहरूको गठन भयो धेरै गीतहरू आउन थाले र त्यही माहौलमै म पनि अब आएको भन्नु पर्ला
सङ्गीत र डिजिटल युगलाई जोड्न चाहन्छु
हजुर
हिजो एल्बमहरू बिक्थे एल्बमहरू बेच्न सक्नुहुन्थ्यो गीतहरू रेकर्डिङ गर्नको लागि कम्पनीले तपाईँलाई पैसा दिन्थ्यो
अवश्य
र आज डिजिटल युगमा आउनु भएको छ युट्युबमा गीत अपलोड गरिदियो भ्युवर्सबाटै मक्ख पर्नुपर्ने अवस्था छ के भन्नुहुन्छ यो डिजिटल युग र सङ्गीतलाई जोड्दा
अब यसलाई के छ भने अहिले सङ्गीतमा सङ्गीतबाट एल्बम बिक्री गरेर त्यसबाट नै अब जीविकोपार्जन गर्ने अवस्था एकदमै कम छ अहिले एकदम धराशायी बनाएको छ किनभने अब एक खालको एउटा राम्रो पनि पछि छ नराम्रो पछि पनि छ राम्रो पछि के छ भने कतिपय अब तपाईँ वर्ल्डमा हेर्दाखेरि पनि युट्युबको मार्फतै 81 राइज भएर तिनी एकदम हिट भएको कलाकारहरू पनि छन् भने त्यसले एउटा नयाँ एउटा प्लेटफर्म पनि दिएको छ भने तर कति जो व्यवसाय साङ्गीतिक क्षेत्रमै लागेर जीविकोपार्जन गर्छ कति गायक हुनुहुन्छ उहाँहरूको एल्बमहरू चाहिँ भनौँ न अब बिक्री हुन छेउ हुनै छोड्यो किनभने अहिले युट्युबमा कसरी पनि अब भन पाइरेसी हुन्छ अब एल्बम निक्लिएको छ भने एउटा लिएर हालिदिन्छ होइन अनि त्यस त्यो पछि सबैले तिमीबाट डाउनलोड गर्ने सुन्ने भइसकेपछि त्यसमा गरेको लगानीहरू चाहिँ वास्तवमा उठ्थानी उठ्दैन र यदि एकदमै राइजमा आएको कलाकार एकदम गायककार हुनुहुन्छ भने एकदमै डिमान्डमा हाई डिमान्डमा हुनुहुन्छ भने उहाँहरूको चाहिँ अहिले जीविकोपार्जनको मुख्य के अरे माध्यम भनेको चाहिँ अहिले तपाईँको विदेशमा बटरको आम्दानीले नै उहाँहरूको अथवा स्टेज पर्फर्मेन्सले मात्रै जीविकोपार्जन चलेको छ अहिले डिजिटल युगको भनौँ न त्यसले ल्याएको एउटा नराम्रो एउटा पछि चाहिँ अलिक नकारात्मक पछि चाहिँ त्यो भन्छु म
अवश्य पनि डिजिटल युगमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् र तर पनि शोकले साङ्गीतिक जीवनमा लाग्नेहरूको लागि चाहिँ धेरै सहज होला तर आफ्नै जीवनयापन गर्नेहरूको लागि र साँच्ची नै मनदेखि सङ्गीतलाई पूजा गर्नेहरूको लागि चाहिँ यसले केही नकारात्मक कुराहरू पनि दिइरहेको छ
हजुर
र त्यसपछि अस्ट्रेलिया आइसकेपछि साङ्गीतिक जीवनलाई एकछिन विश्राम लिएँ भन्नुभयो. कस्तो थियो, कस्तो लाग्थ्यो त्यतिखेर विदेशमा आइसकेपछि त्यो साङ्गीतलाई एक किसिमलाई साङ्गीतिक जीवनलाई भन्दा पनि यहाँको कामलाई यहाँको पढाइलाई बढी इम्पोर्टेन्स दिनुपर्दा चाहिँ?
अब अवश्य पनि अब हामी विदेशमा आइसके पछाडि यहाँको नयाँ वातावरण होइन अनि यहाँको हरेक कुराहरू हाम्रो हाम्रो लागि नयाँ हुन जान्छ. त्यस पछाडि त्यो यो नयाँपनमा अब यहाँको सामाजिक आर्थिक हरेक पक्षमा जुझ्नको लागि धेरै सङ्घर्ष गर्नुपर्छ. हरेक नेपालीको यो एउटा कथा हो जो विदेशमा आउनुहुन्छ सुरुमा त्यो फेजबाट जो पनि गुज्रेको हुन्छ र त्यो अवस्थामा अब भनौँ न साङ्गीतिक दौडधुप अब त्यस पछाडि अब सुरुमा भिजाको समस्या हुन्छ भिजाबाट भनौँ न एउटा भिजा पाइसके पछाडि अनि त्यस पछाडि जबको समस्या जब हुन्छ जब पछाडि अब ला अब हुँदै हुँदै यहाँबाट कतिपय अब लाइफ नै अब यहीँ सेटल गर्ने प्राय कुनै नेपालीहरूको देखिन्छ. अब यो फेजबाट गुज्रिँदै गुज्रिँदै अब अहिले चाहिँ अहिले विश्रामको अवस्था जस्तो आयो भन्नु पर्ला. अब अहिले अब त्यस पछाडि पाँच छ वर्ष यसरी नै बित्यो. अब अन्य अब यो नेपालमा होलिडेमा भनौँ आफ्नो घरमा जाँदाखेरि होइन अब यो केही समय चाहिँ मैले यो सङ्गीतलाई दिनुपर्ने हुन्छ किनभने भित्रदेखिको मनदेखिको इच्छा हो यसमा केही गर्नुपर्छ भन्ने भावना भएको कारणले गर्दाखेरि अब वास्तवमा त्यति घुम्न पनि पाइएन धेरै साथीभाइहरूलाई समय पनि दिन सकिएन र एक जति सक्यो एक दुईवटा गीत रेकर्ड गर्न पाइयो यही नै हो पछाडिको कुरा.
यतिखेर हामी कुराकानी गर्दैछौ नेपाली सुगम संगीतका हस्ती रामचन्द्र थापाजीसँग. उहाँसँग हामीले त्यो बाल्यकाल उहाँको जन्मस्थान र त्यसपछि उहाँको कलेजदेखि हुँदै अस्ट्रेलियासम्मको चर्चा गरिरहेका छौँ र अब उहाँका आगामी दिनका योजना के छन् त भनेर पनि हामी चर्चा गर्नेछौँ. तर भने त्यहाँभन्दा अगाडि लाग्न चाहन्छौ एउटा छोटो साङ्गीतिक विश्रामतर्फ.
को बाटो भिरैले चेखेको मनमा माया सुन्तली हजुर मनैले रोजेको काँडाको साथी काँडाको बाटो भिरैले चेखेको मनमा माया सुन्तली हजुर मनैले रोजेको बगरको माझ भेलले छाल्दिँदा एक्लो यो जीवन सम्झना लुकाउँदा मनको प्यास बगरको माझ भेलले छाल्दिँदा आउँदैन मलाई एक्लोमा हुँदा रमाइलो संसार भेटिन्छ हजार सुखको साथी पाइन पियारा को साथी काँडाको बाटो भिरैले छेकेको मनमा माया सुन्तली हजुर मनैले रोजेको सधैँ केटाकेटी हुँदा खेलेको आँगन सुन्तली हजुर दुलही पनि भक्खाउ बनान बिर्स
बसेको छैन माटैको भात माटैको तिउन साथीभाइ मिली खेलेको हिजै भुले किन ठान काठाको साथी काठाको बाटो भिरेर छेकेको मनमा माया सन्तली हजुर मनैले रोजेको काठाको साथी काठाको बाटो भिरेर छेकेको
श्रोताहरू कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छौँ तपाईँहरू। तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला। हरेक आइतबार साँझ 6:30 7:30 एक घण्टाको लागि हामीहरू आउने गर्दछौँ तपाईँहरूको भरपूर मनोरञ्जन र सूचनाले सुसज्जित गर्ने उद्देश्य लिएर। श्रोताहरू हामी आज यस कार्यक्रममा गायक रामचन्द्र थापाजीसँग कुराकानी गरिरहेका छौँ र उहाँका गीतहरू पनि सुनिरहेका छौँ। तर योभन्दा अगाडि तपाईँहरूले सुन्नुभयो भर्खरै बजेको गीत थियो, शिव परियारको आवाजमा रहेको गीत थियो। श्रोताहरू अब भने म तपाईँहरूलाई यो हिजो हामीले भर्खरै दशैं सम्पन्न गरेका छौँ, नेपालीहरूको महान चाड बडा दशैं भर्खरै सकिएको छ, तर नेपालमा टिका टालो गर्ने अझै 2-3 दिन बाँकी नै छ। तर यहाँ एडलेडमा भने अस्ति दशैं मनाइसकेपछि हिजो दशैं महोत्सवको आयोजना गरिएको थियो, सो बारेमा म तपाईँहरूलाई छोटकरीमा जानकारी गराइहालौँ। दक्षिण अस्ट्रेलियाको एडलेडमा दशैं महोत्सव शनिबार सम्पन्न भएको छ। पहिलो पटकको कार्यक्रम भए पनि प्रवासी नेपालीको उल्लेख्य उपस्थिति रहेको थियो। सिडनीबाट करिब 1500 किलोमिटर टाढा रहेको यस एडलेडमा नेपाली बसोबासको इतिहास त्यति पुरानो छैन। करिब 1000 हारारीमा नेपालीहरू एडलेडमा बसोबास गरेको अनुमान गरिन्छ। प्रदेशमा हुने यस्तो कार्यक्रमले आफ्नो जन्मस्थानसँगको भावनालाई भावनात्मक बनाउन मदद गर्दो रहेछ। सहभागी मध्येकी संगीता बुढाथोकीले साङ्गीलाका आवाजहरूलाई भनिन्, 6 वर्षको एडलेड बसाईमा पहिलोचोटि नेपालमै भए जस्तो आभास भएको छ। रोजगार तथा अध्ययनको सिलसिलामा रहेका नेपालीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय गायक रामचन्द्र थापा, रामकृष्ण निरोला, सृजना पाण्डे, प्रेरणा पाइजा, दीक्षा बिसी लगायतहरूले आफ्नो प्रस्तुत गर्नुभएको थियो। आयोजकका अनुसार छोटो समयको तयारीमा कार्यक्रम भएको हो। महोत्सवको लागि आयोजक समितिमा सन्तोषी गौतम, गोकुल घिमिरे, सन्तोष केसी, सुरेन निरौला, विष्णु तिवारी, दीपक घिसिङ, प्रमिल दाहाल, गोविन्द राणा लगायत 21 जनाको समिति रहेको थियो। कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका केन्द्रीय सदस्य गोकुल घिमिरे, बोटल फर स्कूलका अध्यक्ष नारायणकाजी गुरूङ, एडलेड नेपाली समाजका अध्यक्ष सर्वदा घिमिरे, एडलेड खुकुरी फुटबल क्लबका दिपेन राई, कुमार पुष्प राई, पाठशालाका रूपक अर्याल, युवा व्यवसायी आशिष वाग्ले लगायतको उपस्थित रहेको थियो। नेपालबाट आएका र अस्ट्रेलियामा बसोबास गर्ने अग्रजहरूबाट कार्यक्रमका सहभागीहरूले टीका ग्रहण गरेका थिए। नेपाली समुदायले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली संस्कृतिलाई अस्ट्रेलियन माझ परिचित गराउन पर्ने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका केन्द्रीय सदस्य खिमिरेले बताए।
यो त भयो हिजो साउथ अस्ट्रेलियामा भएको दशैं महोत्सवको जानकारी र यो दशैं महोत्सवलाई नेपालका राष्ट्रिय मिडियाहरूले पनि चर्चाको रूपमा लिइरहेका छन् र एडलेड यतिखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ परिचित भइरहेको छ। र हामी नेपाली सुगम सङ्गीतका हस्ते रामचन्द्र थापाजीसँग कुराकानी गरिरहेका छौँ र त्यो कुराकानीलाई फेरि जोड्न चाहन्छौँ। रामकृष्णजी, हामीले विगत र वर्तमानका कुराहरू गरिसक्यौँ र अब के भविष्यतर्फ लागौँ, आगामी योजनाहरू चाहिँ यो साङ्गीतिक जीवनलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
अब आगामी दिनहरूमा मैले भन्नुपर्दाखेरि एडिलेडमा को विषयमा पनि म जोड्न चाहन्छु। अहिले हाम्रो अहिले योजना के बन्दैछ भने, अहिले हाम्रो एडिलेडमा नेपाली समुदाय त्यति धेरै हुन्न, तर पनि त्यसमा आबद्ध सङ्घ संस्थाहरू धेरै छ। त्यसमा पनि अझ एउटा सङ्गीत नै एउटा यस्तो माध्यम हो जसको कारणले गर्दा सबै खालका सङ्घ सङ्गठन आबद्ध भनौँ, एउटै सङ्गठनमा बाँधिएर त्यसलाई त्यो सङ्गीतको माध्यमबाट हामीले जोड्न सके राम्रो हुन्थ्यो भन्ने हाम्रो सोच रहेको छ। त्यही अनुसार अहिले इनास भन्ने एउटा इन्टरनेसनल नेपाली आर्ट सोसाइटी अथवा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज भनिन्छ, त्यो चाहिँ अहिले लगभग विश्वको हरेक राष्ट्रहरूमा, युरोप, अमेरिका हुँदै जापान लगायत एसियाहरूमा पनि गठन भइसकेको छ र त्यसले नेपाली कला, साहित्य र सङ्गीतलाई माया गर्ने एउटा छाता सङ्गठनको रूपमा स्थापित भएको छ र अहिले गत वर्ष पनि यसले नेपाली फिल्म अवार्ड कार्यक्रम सञ्चालन गरेको छ नेदरल्यान्डमा। र अहिले हामीले अस्ट्रेलियामा पनि त्यसको गठन गर्ने हाम्रो तयारी रहेको छ, जसले गर्दा यसमा एकदमै तपाईँहरूलाई नेपाल हाम्रो नेपालीहरू एडिलेड नेपाली समा एडिलेड नेपालीहरूमा एउटा जति पनि चिरपरिचितको रूपमा रहनुभएका रामकृष्ण निरौला उहाँको एकदम सक्रियता देखिन्छ। उहाँ एउटा यस्तो व्यक्ति हुनुहुन्छ जो सङ्गीतलाई माया गर्नुहुन्छ र आफै गीत गाउने र वाद्य वादन पनि बजाउनुहुन्छ र उहाँले अब उहाँको एउटा सोचलाई अब हामीले साथ दिने कोसिस गर्दैछौँ। र यदि म के भन् यही रेडियो मार्फत म के भन्न चाहन्छु भने एडिलेडमा जति पनि छरेर बस्नुभएको नेपाल सङ्गीत प्रेमी अथवा साहित्य प्रेमी नेपाली दाजुबहिनीहरू, यदि तपाईँहरूमा यदि त्यो आफ्नो कला अथवा गीत गाउने शोक अथवा केही सङ्गीतप्रति अभिरुचि छ भने अवश्य पनि रामकृष्ण निरौलाजीलाई सम्पर्क गर्नुहोला, किनभने हामी आगामी भविष्यमा छिटै नै अस्ट्रेलिया शाखा हामी खोल्ने तयारी गर्दैछौँ। म यही भन्न चाहन्छु र किनभने अहिले हाम्रो जति पनि नेपालीहरू हुनुहुन्छ एकदम छरिएर बसेको अवस्था भयो, त्यसलाई युनाइटेड गर्ने र त्यसै राजनीतिदेखि अलग रहेर हामी राजनीतिक इस्युलाई बाहिर राखेर केवल एउटा नेपाली मनहरू एक ठाउँमा हुनुपर्छ भन्ने हाम्रो भावना साथ हामीले यो गठन हुँदैछ, जसको चाहिँ पहल रामकृष्ण निरौलाजीले गर्दै हुनुहुन्छ। आशा छ सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूको यो एउटा अभियानलाई साथ दिनुहुनेछ भन्ने मलाई आशा लागेको छ। र अब भविष्यमा चाहिँ म के गर्दैछु भने नेपालमा अहिले जुन मैले यो छोटो बसाइमा एउटा गीत एक दुईवटा गीत रेकर्ड गर्न पाएँ जसमा मेरो र उसको मेरो सङ्गीतमा अर्को एल्बम निकाल्ने तयारी गर्दैछु जसमा पहिलो गीत स्वरूपराज आचार्यले गाउनु भएको छ भने त्यस्तै नेपालका चर्चित गायकहरूलाई राखेर मेरो सङ्गीतमा मेरो एउटा एल्बम निकाल्ने तयारी गर्दैछु। बिस्तारै अब अर्को होलिडेमा जाँदाखेरि सायद बिस्तारै पुरा गर्दै जान्छु।
अवश्य पनि यहाँलाई शुभकामना छ र साहित्य अनुरागी एडलेडमा मात्र होइन अस्ट्रेलियामा हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ रामकृष्ण निरौलाजी अथवा रामचन्द्र थापाजीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। र यसरी इनास खुल्दै रहेछ, यहाँहरूलाई शुभकामना छ र तपाईँको यहाँको आफ्नो साङ्गीतिक यात्रालाई पनि शुभकामना छ। फेरि प्रसङ्ग जोडौँ, साङ्गीतिकै जोडौँ। अब चाहिँ पहिलो एल्बम निकाल्नु भएको छ, दोस्रो एल्बमको तयारी के कस्तो रहेको छ तपाईँको?
दोस्रो एल्बम मेरो हाम्रो जुन तिनजना जुन साथीहरू मिलेर हाम्रो जुन पहिला जिन्दगी यात्रा निकालेको थियौँ त्यसलाई पनि अब आरकेटी भोल्युम 2 भनेर निकाल्ने हामी तयारी गर्दैछौँ। त्यो चाहिँ अब सायद एक वर्षभित्रमा गीतहरू सबै रेडी भइरहेको छ, त्यो सायद बजारमा अब हामी विधिवत रूपमा ल्याउँदैछौँ भने र मेरो आफ्नै सङ्गीतमा पनि सायद अब 72 या 73 भित्र एउटा एल्बम चाहिँ निकाल्ने मेरो अर्को एल्बम निकाल्ने फर्स्ट एल्बम मेरो सङ्गीत निकाल्ने मेरो चाहना छ।
आरकेटी भन्नुभयो, अगाडि पनि हामीले आरकेटी चाहिँ सुनेको हो र यो आरकेटीले चाहिँ राम अनि कुमार र तेन्जिङ
हजुर रामचन्द्र थापा मेरो नाम कुलराज थापा र तेन्जिङ सेरोप लामा यो तिनवटा नामबाट हामीले एउटा साङ्गीतिक समूह बनाएको थियौँ।
अवश्य पनि मेरो गेस्ट चाहिँ लगभग मिलेको छ एउटा नाम नमिले पनि र फेरि पनि हामी श्रोताहरूलाई बताउन चाहन्छौँ हामी नेपाली सुगम सङ्गीतका हस्ती रामचन्द्र थापाजीसँग कुराकानी गरिरहेका छौँ। उहाँलाई अब भने हामी उहाँकै आवाजमा रहेको यो गीतलाई यामास प्रस्तुत गर्दैछौ।
हजुर श्रोताहरू, अन्जान मायालु, तर म रामकृष्णजीलाई आग्रह गर्न चाहन्छु यो गीतको बारेमा छोटकरी यहाँ बताइदिनुहोस् न, अन्जान मायालु कहिले सिर्जना भएको थियो यो गीत?
हजुर यो गीत अहिले हाम्रो आरकेटी समूहको दोस्रो एल्बमको लागि तयार गरेको अर्को साथी तेन्जिङ सिरप लामाले गाउनुभएको गीत हो। यो प्रमोसनल सङ्गको रूपमा पनि छ, हेरौँ यो पप फ्लेभरको छ मनपर्ने साथीहरूको लागि। हजुर
हजुर श्रोताहरू, अहिले आरकेटी समूहको आगामी एल्बममा समावेश गरिने गीत पहिलोचोटि भोइस अफ साङ्गला रेडियो एडिलेड 101.5 FM बज्दैछ, बिल्कुल तपाईँहरूको लागि मात्र।
अर्किटी ब्यान्डको जिन्दगीको यात्रा दुईमा समावेश हुने यो गीत हामीले सुनिसकेका छौँ र हामी कुराकानी गर्दैछौँ नेपाली सुगम संगीतका हस्ती रामचन्द्र थापाजीसँग र उहाँको कुराकानीलाई हामी फेरि एकछिनमा जोड्नेछौँ। अहिले पनि हामी लाग्न चाहन्छौँ आज एडलेडमा खेल भइरहेको छ, फुटबल खेल भइरहेको छ, त्यसतर्फ पनि हामीले एकछिनमा लिएर जानेछौँ र अहिलेलाई भने हामी रामचन्द्र थापाजीसँगै जोड्न चाहन्छौँ। रामचन्द्रजी, विगतको कुरा गऱ्यौँ, बाल्यकालदेखि नै हामी आउँदैछौँ, बाल्यकालदेखि कलेज हुँदै स्कुल कलेज हुँदै तपाईँको दोलखा यात्रादेखि अस्ट्रेलियाको यात्रासम्म हामी आइसकेका छौँ र तपाईँहरूले भन्नुभयो आइएनएएस खोल्दै हुनुहुन्छ भनेर भन्नुभयो, यसलाई साउथ अस्ट्रेलियामा मात्र खोल्दै हुनुहुन्छ या अस्ट्रेलियामा पनि पुरै अस्ट्रेलियालाई समावेश गर्दै हुनुहुन्छ?
अस्ट्रेलिया वाइड हो होइन, किन यसको अस्ट्रेलिया ब्रान्च भन्नुपर्छ। अब यसमा चाहिँ अब अरू सिडनी लगायत अरू स्टेटहरूमा पनि त्यहाँ कलाप्रति रुचि राख्ने साथीहरूलाई पनि सम्पर्क हुँदैछ, गर्दैछौँ र त्यसकारण अस्ट्रेलिया वाइड नै हामीले यो संस्था खोल्न लागेको। यो चाहिँ यसको मुख्य उद्देश्य भनेको सङ्गीत र साहित्यप्रति अभिरुचि राख्नेहरूको स्रष्टाहरूलाई एउटा छातामुनि राख्ने र त्यो प्रति भनौँ न एउटा माया गर्ने कलाकार लगायतलाई एउटा साझा संस्थाको रूपमा हामी यसलाई गठन गर्ने हाम्रो उद्देश्य रहेको छ र छिटै नै निकट भविष्यमै यसको विधिवत रूपमा गठन हुन्छ होला
अवश्य पनि। फेरि पनि यहाँहरूलाई हामी शुभकामना दिन चाहन्छौँ यसको गठनको लागि र रामचन्द्रजीको हेराइमा यहाँको बुझाइमा सङ्गीतलाई परिभाषा गर्नु पर्यो भने छोटकरीमा अगाडि पनि गर्नुभएको थियो मलाई याद छ, तर सङ्गीतलाई तपाईँले बुझ्दा चाहिँ सङ्गीत के रहेछ त, सङ्गीतलाई कसरी परिभाषित गर्नुहुन्छ?
वास्तवमा सङ्गीत भनेको एउटा यस्तो अदृश्य शक्ति हो होइन, यसले धेरै कुराहरू मान्छेको जीवनमा परिवर्तन ल्याउँछ। सङ्गीतको माध्यमबाटै जनसमुदायहरूको भनौँ न एउटा जागरण ल्याउन सक्छ, सङ्गीतले विगतमा पनि त्यो देखिएको छ र सङ्गीतले एउटा अस्थिर मनलाई पनि शान्त बनाउने एउटा शान्त बनाउने काम। त्यस कारण यो सङ्गीत भने यस्तो चिज हो जसलाई मन सायद मन नपराउने व्यक्ति कोही पनि हुँदैन होला। त्यस म त्यही भन्न चाहन्छु, सङ्गीत एउटा आफैमा एउटा ठुलो एउटा स्पिरिचुअली एकदमै ठुलो शक्ति भएको चिज हो कि, जसलाई कोही पनि टाढा रहन सक्दैन।
अवश्य तपाईँ साङ्गीतिक जीवनसँगै आफ्नो जीवनलाई पनि जोड्नु भएको छ, तपाईँहरूको जीवनमै साङ्गीतिक माहौल छ र यो जोडीको चाहिँ रामचन्द्र थापाजी र सीता केसीको यहाँहरूको के छ योजना, यो सङ्गीतलाई चाहिँ आफ्नो कसरी लिएर जाँदै हुनुहुन्छ?
अब मुख्य कुरो समय परिस्थितिले गर्दाखेरि नै यो कि त अब सङ्गीतमै भनेर लाग्न पनि सकिएन, पूर्ण रूपमा एउटा पेसागत रूपमा यसलाई लिएर अगाडि बढ्न पनि सकिएन, तर जुन एउटा इच्छा यसमा जे जस्तो जति पनि समय छ यसलाई जुन दिने जुन एउटा प्रतिबद्धता छ त्यसमा बिस्तारै पुरा गर्ने क्रममा केही गीत रेकर्ड भएको छ। तर अब मेरो मिसेस सीता केसीले पनि अब इन्ट्रेस्ट देखाएको हुनाले अब सायद कुनै समय अनुकूल मिल्यो भने सायद हामी अब गीतहरू रेकर्ड गर्नेछौँ निकट भविष्यमा।
तपाईँसँग अब एकछिन रोचक रमाइलो गरौँ, म चाहिँ अब तपाईँसँग पाँचवटा प्रश्न सोध्नेछु मैले तपाईँलाई, त्यो पाँचवटा प्रश्नमा मैले तपाईँलाई अप्सन दिनेछु, तपाईँले एउटा चुज गर्नुपर्ने हुन्छ। हामी एउटा खेल खेल्दैछौँ श्रोताहरू, म रामचन्द्र थापाजीसँग चाहिँ तपाईँले एउटा आफैले रोज्नुपर्ने हुन्छ, यो गेमको नियम नै छ, हामीले बोलाउने हस्तीहरूसँग चाहिँ यो गेम खेलिरहेका हुन्छौँ हामी र आज तपाईँसँग खेल्दैछौँ। अब तपाईँ रेडी हुनुहुन्छ, हामी एकदमै छोटो समयमा फ्याट्टे फ्याट्टे एन्सर दिनुहोला,
गाह्रो पर्छ
एकदमै। ल अब प्रश्न सुरु गर्दैछु तपाईँले, आमा अथवा श्रीमती
ओहो दुइटै रोज्नुपर्ने,
एउटा रोज्नुपर्ने
त्यस्तो अप्सन दुईवटा रोज्नुपर्ने म त्यसो हो भने त म रोज्दै रोज्दिनँ
यसलाई एक्सक्युज गर्न सक्छु अब अरू प्रश्नहरूमा चाहिँ म एक्सक्युज गर्न सक्दिनँ तपाईँलाई महेश खड्का अथवा सुरेश अधिकारी
महेश खड्का नै भन्छु अहिले
राजेश हमाल अथवा भुवन केसी
सायद राय समालै भन्नु पर्ला
रेखा थापा अथवा करिश्मा मानन्दर
करिश्मा मानन्दर
गगन थापा अथवा औरम्बर राई
अब हेर्दाखेरि सायद अब दुईजनाको पछि आफ्नो छ अब यसो सोच्दाखेरि म अहिले गगन थापा नै भन्नु पर्छ
अवश्य पनि पाँच चारवटा प्रश्नको यहाँले चाहिँ सजिलो रूपले चाहिँ जवाब दिनुभएको छ र यहाँलाई धेरै धेरै धन्यवाद यो हाम्रो रमाइलोको लागि श्रोताहरू यतिखेर हामी कुराकानी गरिरहेका छौँ हामी रामचन्द्र थापाजीसँग उहाँले नेपाली सुगम सङ्गीतमा एक दशकदेखि अनवरत रूपमा लागि परिरहनु भएको छ बीचमा श्रोतामा आज आउन नपाए पनि उहाँले सङ्गीतलाई चाहिँ निरन्तरता दिइरहनु भएको थियो र फेरि पनि हामी जोड्नेछौँ उहाँसँगको साङ्गीतिक कुराकानीहरूलाई अब भने लाग्न चाहन्छौँ हामी एउटा छोटो साङ्गीतिक विश्रामतर्फ
को डोरीले निष्ठुरी मोरीलाई बाँधिया छ फेरि नाच्न गाउन मन लाग्यो जु जु ना 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 रिमझिमेर हातैमा नसामा डुबेर भनु म कसरी माया तिम्रै नै हुँ म जु जु ना 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 सम्झिने मन छैन न भन्नुहोस् यो मनले मनै त हो नि चु चु ना 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 मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधिया छ फेरि नाच्न गाउन मन लाग्यो चु चु ना 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 काली हिस्सी पर की हेरै न कस्तो आँखा करे की रिसले हो कि खुसीले बुझ नै सकिन मैले हेर्यो साह्रै रिसालु तर तिमी
यो साङ्गीतिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा हरेक आइतबार 36-7 आउने यो कार्यक्रममा हामी समुदायमा घटेका विभिन्न रोचक प्रस्तुतिहरू विभिन्न गतिविधिहरू लिएर आउने गर्दछौँ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा के भइरहेका छन् भनेर लिएर आउने गर्छौँ र विभिन्न बेला बेलामा हस्तीहरूसँग कुराकानी गर्ने गर्छौँ र यसै क्रममा आज हामी नेपाली सुगम सङ्गीतका हस्ती रामचन्द्र थापाजीसँग कुराकानी गरिरहेका छौँ र फेरि पनि हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ रामचन्द्र थापाजीलाई रामचन्द्रजी कार्यक्रममा स्वागत छ
धन्यवाद
अब जाँदा जाँदै धेरै कुराहरू हामीले गरिसक्यौँ रामचन्द्र थापाजीले एक दशकभन्दा लामो समय सङ्गीतमा बिताइसक्नु भएको छ र आगामी योजनाहरू पनि सुनिसकेका छौँ र जाँदा जाँदै सम्पूर्ण श्रोताहरूलाई विश्वभरि छरिरहेका नेपाली श्रोताहरूलाई के भन्न चाहनुहुन्छ
सबैभन्दा पहिला अझै पनि विजय दशमी थाहै छ भनौँ है, त्यो विजयादशमी 2071 सालको सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र यो विश गर्न चाहन्छु कि तपाईँहरूको हरेक पल राम्रोसँग बित्योस् यही नै भन्न चाहन्छु। र अर्को कुरो, मैले भर्खर निकालेको नयाँ निकालेको मेरो सङ्गीतमा स्वरूप राज आचार्यले गाउनुभएको गीत तिम्रो नजरबाट र अहिले मैले आफैले गाएको गीत पनि चिटिक्कै परेकी भन्ने जुन गीत छ अहिले ल्याएको छु मैले भर्खर र युट्युबमा हेर्न सक्नुहुनेछ, कृपया हेरिदिनु होला, माया गरिदिनु होला, तपाईँहरूको माया हौसलाले नै आगामी दिनहरूमा अगाडि बढ्न प्रेरणा दिन्छ। धन्यवाद।
अवश्य पनि रामचन्द्रजी, यहाँको समयको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी कुनै एपिसोडमा फेरि पनि यहाँसँग कुराकानी गर्ने प्रयास गर्नेछौँ र यहाँको समयलाई समय पक्कै पनि पाउनेछौँ भन्ने आशा गर्नेछौँ। श्रोताहरू फेरि पनि हामी कार्यक्रममा उहाँलाई कुनै दिन लिएर आउनेछौँ र आज हामीसँग हुनुहुन्थ्यो रामचन्द्र थापाजी। रामचन्द्र थापाजी नेपाली सुगम सङ्गीतमा 2057 सालदेखि लागिरहनु भएको थियो। उहाँले पहिलो एल्बम जिन्दगीको यात्राबाट शुरूआत गर्नुभएको थियो। थापा 2032 सालमा दुल्खाको चुरकटमा जन्मिनु भएको र थापाले यो एक दशकभन्दा बढी लामो समय सङ्गीतलाई दिइरहनु भएको छ र उहाँको हामीले विगत वर्तमान र भविष्यका योजनाहरू सुनिसकेका छौँ र उहाँले पनि हामी हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ रामचन्द्र थापाजीलाई र उहाँलाई शुभकामना पनि दिन चाहन्छौँ आगामी दिनका उहाँका योजनाहरूको लागि। र आज हामीले स्टुडियोमा निम्ताएका थियौँ, मैले अघि पनि भनिसकेँ, रामचन्द्र थापा। यतिखेर हामी उहाँसँग चाहिँ विदा भइसकेका छौँ र अब पनि हामी फेरि लाग्नेछौँ अर्को प्रस्तुतितर्फ र आज मैले अर्को अब फ्रक विषयवस्तुलाई चाहिँ उठाउँदैछु र एडलेडमा यतिखेर दसैँ लागेको छ र दसैँसँगै थुप्रै कार्यक्रमहरू भइरहेका छन्। दसैँ कप महोत्सव भयो, आज चाहिँ दसैँ कप भएको थियो बिहान। हरेक वर्ष दसैँको अवसर पारिरहेकी एफसीले एडलेड खुकुरी फुटबल क्लबले आयोजना गर्ने दसैँ कप 2014 आइतबार 5 तारिकका दिन साउथ अस्ट्रेलियाको साउथ ट्रेसमा भएको छ। खेलमा 6 टिमहरू सहभागी भएका थिए। साउथ एडलेड एफसी, एकेएफसी व्हाइट, एकेएफसी रेड, नेपाल एफसी, ड्रयागन ए र ड्रयागन बीले चाहिँ सहभागिता जनाएका थिए र यसमा ड्रयागन एले चाहिँ विजेता भएको छ र त्यसै गरी सेकेन्डमा एकेएफसी व्हाइट परेको छ र यसरी दसैँ कप आयोजना गरिएको छ। यसलाई चाहिँ एकेएफसी एडलेड खुकुरी फुटबल क्लबले गरेको थियो। त्यसै गरी अर्को कार्यक्रम अब एकछिन सुरु भइसकेको छ। बटलफर स्कुलले च्यारिटी डिनर आयोजना गरिरहेको छ। यदि तपाईँले सुन्नु भएको छ र तपाईँ कार्यक्रममा जान चाहनुहुन्छ भने नर्थ एडलेडमा चाहिँ कार्यक्रम हुँदैछ। यसले चाहिँ नेपालको कुनै स्कुललाई सहयोग गर्नको लागि च्यारिटी डिनरको आयोजना गरेको छ।
हजुर श्रोताहरू, अब पनि अर्को एउटा साङ्गीतिक विश्राम लिँदैछौँ र जाँदा जाँदै रामचन्द्र थापाजीको रिक्वेस्टमा आँखै भन्ने यो गीत यहाँहरूका लागि प्रस्तुत गर्दैछौँ।
मुहार चिट्टी कल जालो आखै चिट्टी का गाजालो मुहार चिट्टी कल जालो मेरी प्रिया के भनोरा सारे सारे ही नहीं बैसलो समा लेर कलेजीमा सजाऊ जस्तो उनके नाम लेखी लेखी जता ततै बिजाऊ जस्तो कपट पी संभालेर कलेजीमा सजाऊ जस्तो उनके नाम लेखी लेखी जता ततै बिजाऊ जस्तो
आँखै चिटिक्क गाजलो रामचन्द्र थापाजीको यो गीत हामीले सुनिसकेका छौँ र श्रोताहरू यतिखेर हामी कार्यक्रम वैष्णव साङ्ग्रीलामा छौँ। हरेक आइतबार 36 देखि 37 आउने यो कार्यक्रममा हामी विविध सामुदायिक घटनाहरू विविध रोचक प्रस्तुतिहरू लिएर आउने गर्दछौँ र यतिखेर मैले भन्नुपर्ने हुन्छ बगेको खोला फर्किँदैन समयले हामीलाई फर्किँदैन भने जस्तो अब घडीले र समयले चाहिँ नेटो काटिसकेको छ र हामी अर्को आइतबार यही समय यानि कि 36 देखि 37 यहाँसँग आउने बाचा गर्दै आजको कार्यक्रमबाट कार्यक्रम सञ्चालक म नवीन
र म सञ्जय तपाईँहरूमा आजबाट बिदा हुन चाहन्छौ। तपाईँहरूको आगामी साता स्वस्थ मस्त व्यस्त र तरिकाले बितोस् आशा छ। तपाईँहरूले दसैँ मना राम्रोसँग मनाउनु भयो होला र फेरि पनि तपाईँहरूलाई 2071 सालको दसैँको हार्दिक मङ्गलमय शुभकामनाका साथ आजका लागि कार्यक्रम भोइस अफ साङ्ग्रीलाका आवाजहरूबाट बिदा हुन चाहन्छौ। शुभरात्री।